शान्ति हाम्रो चाहना, विकास हाम्रो लक्ष्य, सूचना र अभिव्यक्ति हाम्रो सर्वपक्ष। हामी
सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
अहिले बिहानको 6 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN-बाट अब प्रसारण हुँदैछ साझा खबर।
शुभ प्रभात। यो सीआईएनको साझा खबर हो। सजना तिमल सिन्हासँगै लीलप्रकाश चन्दको तपाईँलाई स्वागत छ।
सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर CINखबर.com र मोबाइल एप CINबाट पनि सुन्न सकिन्छ।
आज 2081 साल वैशाख 4 गते मंगलबार, अप्रेल 16 तारीक सन् 2024, नेपाल सम्बत 1144, चैत शुक्ल पक्षको अष्टमी तिथि, आज सेतो मच्छिन्द्रनाथ जात्रा, चैते दशैं।
साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
वर्षा अघि नै भूकम्प प्रभावितको घर बनाइने, 53 महिनामा नागढुङ्गा सुरुङ छिचोलियो, घर जग्गाको कारोबारबाट 4 अर्ब राजस्व संकलन।
मध्य प्रदेशका मुख्यमन्त्रीले आज 4थो पटक विश्वासको मत लिँदै नेकपा एसको अडानका कारण संघीय सत्ता गठबन्धन संकटमा, पेट्रोल डिजेल र मट्टीतेलको मूल्य लिटरमा 3 रूपियाँले बढ़्यो।
3 वर्षमा 40% घट्यो कृषि जनशक्ति, कर्णालीका किसान मौरी पालनमा आकर्षित, बाँकेमा कृषि आधुनिकीकरण परियोजनाले उत्पादन वृद्धि।
इरानलाई संयमता अपनाउन विश्व समुदायको आह्वान, टेस्ला कम्पनीले 10% कर्मचारी घटाउने, तान्जानियामा बाढ़ीका कारण 58 जनाको मृत्यु।
र नेपाल एसीसी T20 प्रिमियर कपको सेमी फाइनलमा आईपीएल क्रिकेटमा हैदराबादले बेंगलुरूलाई 25 रनले हरायो, आज कोलकाता अनि राजस्थान खेल्ने।
सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
साझा खबरको सबैभन्दा शुरूमा भूकम्प प्रभावित नागरिकलाई वर्षा अघि नै घर निर्माण गर्ने गरी सरकारले तयारी थालेको प्रसंग।
सरकारले देशका विभिन्न भेगका घरबारविहीन भूकम्प पीड़ितलाई वर्ष अघि नै आफ्नै घरभित्र बस्ने वातावरण बनाउन थप अग्रसरता लिने भएको छ। जाजरकोट, रूकुम पश्चिम, बझाङ लगायतका क्षेत्रका भूकम्प प्रभावित धेरै नागरिकले अस्थायी आवास समेत नपाइरहेको अवस्थामा वर्ष अघि नै आफ्नै घरमा बस्न पाउने गरी अस्थायी आवास निर्माण सम्पन्न गर्न तदारूकता देखाएको हो। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको 21औं बैठकमा कसरी भूकम्प प्रभावितलाई सहज रूपमा छिटो भूकम्प प्रतिरोधी घर प्रदान गर्न सकिन्छ भनेर सरकारका सबै सरकारवाला निकायका उच्च अधिकारी बीच हिजो बहसै चलेको थियो। उप प्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सरकारको प्रक्रियागत अलमल र झन्झटिलो ढिलाइका कारण गुनासो बढ़ेको औंल्याउँदै छरितो ढंगमा प्रभावित नागरिकको अधिकार प्राप्तिमा सहजीकरण गर्न निर्देशन पनि दिनु।
बर्खा अगाडि घरभित्र बस्न पाउने वातावरण सृजना हुन् भन्ने हाम्रो चाहना र अपेक्षा छ। कामहरूलाई अगाडि बढाउनु पर्ने आवश्यकता छ। विभिन्न मन्त्रालय अन्तर्गतका विभिन्न जिम्मेवारीहरू छन्, तिनलाई अलिकति छिटो छरिटो ढंगले अगाडि बढाइदिनको निमित्त पनि यहाँहरूलाई म अपील गर्न चाहन्छु।
गृह सचिव एक नारायण अर्यालले पुरानो कार्यविधि टेकेर अझ सहज बनाउने गरी नयाँ कार्यविधि आएको स्पष्ट पार्नुभयो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण प्राधिकरणका प्रमुख अनिल पोखरेलले भूकम्प सहित बाढ़ी पहिरो, आगलागी लगायतका सबै खालका प्रकोपमा नयाँ एकीकृत कार्यविधिले सहजता दिने विश्वास व्यक्त गर्नुभयो। लाभग्राही पहिचान तथा अनुदान वितरणमा स्थानीय, प्रदेश र केन्द्र 3 तहकै सरकार जिम्मेवार रहने र बढ़ी अधिकार स्थानीय सरकारलाई प्रत्याजित गरेर नपुगेको केन्द्रले सहयोग गर्दै अघि बढ़ने नीति लिइएको उहाँले स्पष्ट पार्नुभयो। प्राधिकरणका सहसचिव भरतमणि पाण्डेले कार्यविधि अनुसार अस्थायी आवास प्रबलीकरण तथा स्थायी आवासका लागि फरक फरक विधि अनुसार प्रभावितले अनुदान पाउने जानकारी दिनुभयो। त्यसका लागि उनीहरूले भूकम्प गएको छ महिनाभित्र आफ्नो दावी प्रस्तुत गर्नुपर्नेछ। पुननिर्माणका लागि 63.58 अर्ब खर्च लाग्ने अनुमान पनि गरिएको छ। नेपालको पश्चिम भूभागमा अर्को ठूलो सम्भावित भूकम्पको जोखिमलाई समेत ख्याल गरेर प्रबलीकरण र पुननिर्माण गर्न सबै पक्षले सहमति जनाएका छन्।
नेपालको पहिलो सड़क सुरुङ सिस्ने खोला नागढुङ्गा हिजो छिचोलिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्विच थिचेर मुख्य सुरुङ ब्रेक थ्रू गर्नुभयो। देशमा मेलम्ची खानेपानीको सहित जलविद्युत आयोजनाका थुप्रै सुरुङ भए पनि सार्वजनिक सवारी साधन चल्ने यो पहिलो सुरुङ हो। सुरुङ छिचोलिए पनि यसबाट तत्काल सवारी साधन भने चल्न पाउने छैनन्। सुरुङभित्रको सड़क ढलान, बत्ती जडान, अक्सिजन पाइप जडान लगायतका कामका लागि अझै केही समय लाग्नेछ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सड़क पूर्वाधार निर्माण तथा विस्तार गर्ने राष्ट्रिय लक्ष्य प्राप्तिमा सुरुङ मार्ग निर्माणले ठूलो भूमिका खेल्ने बताउनुभयो। नागढुङ्गा सुरुङ ब्रेक थ्रू भएको अवसरमा आयोजित कार्यक्रममा प्रचण्डले पूर्वाधारको क्षेत्रमा सुरुङ मार्ग निर्माण महत्वपूर्ण उपलब्धि भएको टिप्पणी गर्नुभयो।
निर्माण पश्चात सुरुङ मार्गले उपत्यकाबाट बाहिरिने सड़कको अवस्था सुधार गरी यात्राको समय र यातायात सञ्चालन खर्च घटाउनेछ। ट्राफिक र सड़क सुरक्षामा सुधार गरी संघीय राजधानी काठमाडौँ र देशका अन्य प्रमुख शहरहरू बीचको सहज यातायात सञ्जालमा योगदान पुर्याउनेछ। नेपाली माटो सुहाउँदो सुरुङ सम्बन्धी दस्तावेज निर्माण हुनेछ। यसले नेपाललाई सुरुङ युगमा टनेलको एउटा नयाँ युगमा पुर्याउन महत्वपूर्ण योगदान गर्नेछ भन्ने विश्वास म व्यक्त गर्न चाहन्छु।
नेपालले पूर्वाधार विकाससँगै औद्योगिक विकासको क्षेत्रमा सँगसँगै अगाडि बढ़ाउनुपर्ने जिम्मेवारी रहेको उल्लेख गर्दै उहाँले वस्तुको आपूर्ति तथा वितरणमा हुने लागत, इन्धन, समय आदिमा लाग्ने खर्च घटाउँदै प्रतिस्पर्धी क्षमता बढ़ाउनुपर्नेमा जोड़ दिनुभयो। नेपालमा सुरुङ मार्ग सञ्चालन गर्ने प्राविधिक जनशक्ति छैन, केही समय जापानलाई सञ्चालन गर्न दिने बारे पनि छलफल भइरहेको आयोजनाले जनाएको छ। अब सुरुङभित्र लाइटिङ, अक्सिजन जडान, सड़क ढलानको काम धमाधम हुने पनि जानकारी दिइएको छ।
नेपाल आयल निगमले फेरि पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रति लिटर 3 रूपियाँले बढ़ाएको छ। आजदेखि लागू हुने गरी निगमले फेरि मूल्य बढ़ाएको हो। निगमले भारतबाट खरिद गर्ने क्रममा नै भाव बढ़ेको भन्दै यसअघि प्रति लिटर 4 रूपियाँ पेट्रोलको मूल्य बढ़ाएको 15 दिनको अवधिमा फेरि यो मूल्य समायोजन गरेको जनाएको छ। यसअघि निगमले गत अप्रेल 1 पेट्रोलको मूल्य प्रति लिटर 4 रूपियाँले बढ़ाएको थियो। त्यसको 15 दिन नबित्दै अहिले फेरि प्रति लिटर रूपियाँ 3 ले बढ़ाएको हो। निगमले ढुवानी लागत खर्चका आधारमा पहिलो, दोस्रो र तेस्रो 3 वर्गमा गरी भिन्दा भिन्दै मूल्य तोकेर मुलुकभर इन्धन बिक्री वितरणको व्यवस्था मिलाउँदै आएको छ। निगम व्यवस्थापनको यो निर्णयसँगै अब तेस्रो वर्गमा पर्ने काठमाडौँ उपत्यका, पोखरा र दिपायल लगायतका क्षेत्रमा पेट्रोलको मूल्य प्रति लिटर 178 रूपियाँ पर्नेछ। यसअघि काठमाण्डुमा पेट्रोलको मूल्य प्रति लिटर 175 रूपियाँ थियो। यसै गरी दोस्रो वर्गमा रहेको सुर्खेत र दाङ क्षेत्रमा प्रति लिटर 177 रूपियाँ पर्नेछ। यसपालि खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने हेरफेर नगरिएको निगमले जनाएको छ।
अब राजनैतिक प्रसंग। नागरिक उन्मुक्ति पार्टी नाउपाको आन्तरिक विवादले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्तिमा सकस देखिएको छ। एउटै पार्टीबाट दुईजनाले दावेदारी प्रस्तुत गरेसँगै दुई दिन बित्दा पनि प्रदेश प्रमुख नाजिर मियाले मुख्यमन्त्री नियुक्त गर्न सक्नु भएको छैन। नाउपाको संसदीय दलका प्रदेश सभा सदस्यहरू दुई धारमा विभाजित भएका कारण एउटै पार्टीबाट दुईजनाले प्रदेश प्रमुख मिया समक्ष दावेदारी प्रस्तुत गर्दा प्रदेश प्रमुखलाई मुख्यमन्त्री नियुक्ति गर्न सकस भएको हो। नाउपाका संसदीय दलका नेता घनश्याम चौधरीले आफ्नो पार्टीको बहुमत सदस्य 7 जना मध्ये 5 जना सभा सदस्यको समर्थनमा लक्ष्मण किशोर चौधरीलाई मुख्यमन्त्रीका लागि अगाडि बढ़ाउनु भएको छ। प्रदेशसभा सदस्य लक्ष्मण किशोरलाई नेपाली कांग्रेसको 18, नागरिक उन्मुक्ति पार्टीका 5, नेकपा एकीकृत समाजवादी पार्टीका 4 र राप्रपाका 1 गरेर 28 जनाको समर्थन रहेको छ। यद्यपि लक्ष्मण किशोर पक्षले उन्मुक्ति पार्टीको 7 जना सदस्य आफ्नो पक्षमा रहेको दावीसहित प्रदेश प्रमुख मिया समक्ष दावेदारी प्रस्तुत गरेको छ। सातै जनालाई जोड्दा लक्ष्मण किशोरको पक्षमा प्रदेशसभा सदस्यको संख्या 30 पुग्छ। नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रंजिता श्रेष्ठले तोकेका दलका नेता कैलाश चौधरीलाई नेकपा एमाले 10, नेकपा माओवादी केन्द्र 10 र स्वतन्त्र 1 सांसदको समर्थन रहेको छ। मधेस प्रदेशका मुख्यमन्त्रीले भने आज चौथो पटक विश्वासको मत लिँदैछन्। मधेस प्रदेशको मुख्यमन्त्रीको पदभार सम्हाल्नुभएका सरोज कुमार यादवको कार्यावधि 1 वर्ष 3 महिना 6 दिन मात्र भएको छ। यस अवधिमा 3 पटक सत्ता गठबन्धनमा सहभागी राजनैतिक दलहरूले विश्वासको मत फिर्ता लिएका छन्। 3 पटक सत्ता गठबन्धनमा पनि फेरबदल भएपछि बाहिरिने दलले विश्वासको मत फिर्ता लिँदै आएका छन्। सत्ता साझेदारी दलको गठबन्धन भत्कियो, पुनः गठबन्धन भयो तर नेतृत्वमा कुनै पनि परिवर्तन आएको छैन। उहाँले आज त्यहाँ विश्वासको मत लिँदै हुनुहुन्छ। यसैबीच एकीकृत समाजवादीको पछिल्लो गतिविधि र भूमिकाले सत्ता गठबन्धनभित्र हलचल पैदा गरेको छ। यद्यपि सुदूरपश्चिमबाट उसले चालेको कदम सत्ता गठबन्धनभित्र दबाव बढ़ाउन मोलमुलाई हो वा वैकल्पिक गठबन्धनको तयारी भन्ने स्पष्ट तस्विर सार्वजनिक भइसकेको छैन। नेकपा यसले सचिवालयको बैठकबाट धारणा सार्वजनिक गर्ने भएको छ।
सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा नेपालको सत्ता सहकार्य फेर्नको लागि भू राजनीति प्रभाव कति?
यहाँको स्थिति परिपक्व नभइकन, आन्तरिक स्थिति परिपक्व नभइकन उनीहरूको सल्लाह र उनीहरूको हस्तक्षेपले मात्र अब चलेको छैन, त्यो पहिलेदेखि भन्ने कुरा हो। हाम्रो
घर जग्गाको कारोबारबाट 4 अर्ब राजस्व संकलन, 3 वर्षमा 40% घट्यो कृषि जनशक्ति लगायतका खबर माकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
सान नानी, हिजो भनेको कुरा ल्याएर आऊ है।
मैले त ल्याइन दाई, सलाई लैजान्छु भनेको, घरमा आमाले झन्डै मार्नु भएन।
क्या नमार्ने हो र फेरि, सरसफाई हुन्छ, घाँस पलाउँछ भन्ने बारेमा राम्रोसँग बुझाइनौ ल।
के रे, यो साइलोको बुद्धि के भएको हँ? वनमा आगो लगाएपछि चरा चुरुङ्गी, जनावर, साना बिरुवा मर्छन् र त्यहाँको आगो गाउँमा आउँछ भन्ने थाहा छैन?
नाइके ठुलियामा पात पतिङ्गर सबै जलाएपछि भुइँमा खसेको जामुन च्याउ टिपेर खान सजिलो हुन्छ भनेर हिजो गए लगाएको बेला सल्लाह गरे मात्रै हो के?
त्यस्तो निसल्लाह हुन्छ? आगो लगाएपछि घाँस पलाउँछ, जामुन च्याउ टिप्न सजिलो हुन्छ भन्ने हल्ला र भ्रम मात्र हो। अझ यसरी आगो लगाउनेलाई मुलुकी अपराध संहिता र अपराध दण्ड सजाय अनुसार जरिवाना र कारवाही हुन्छ।
ए हो र, ल ल, वनमा आगो लगाउनु हुन्न भन्ने बारे सबै कुरा थाहा भयो। अब
वनमा जाँदा सलाई लाइटर नलैजाऊ, चुरोट बिँडी नखाऊ, यसो भएमा वनको दिगो व्यवस्थापनमा हाम्रो पनि महत्वपूर्ण योगदान रहन्छ। सामुदायिक वन उपभोक्ता महासंघ नेपाल र अकोराब सीआईएन।
बाल बालिकालाई धेरै तातो पानीले नुहाइदिँदा वा धेरै तातो तेल शरीरमा लगाइदिँदा वा तातो इँटा तातो खरानीले सेक्न खोज्दा पोलेका घटनाहरू प्रशस्तै भेटिन्छन्।
हट वाटर ब्याग प्रयोग गर्दा थिचिएर फुट्न गई तातो पानी शरीरमा परी जलन हुन सक्छ।
तातो वस्तुले पोलेमा के गर्ने त?
सबभन्दा राम्रो, पोलेको घाउमा 20 मिनटसम्म सफा पानी हाल्नु पर्छ। बगेको सफा पानी भए धारा नभए बाल्टीको पानी जगले उगाएर हाल्नु पर्छ र घाइतेलाई सकभर छिटो अस्पताल पुर्याउनु पर्छ।
पोलेको ठाउँमा घिउकुमारी, गोलभेडा, टुथपेस्ट वा अन्य कुनै पनि कुरा लगाउनु हुँदैन, यसले घाउमा संक्रमण हुन सक्छ। यस्तो बेला सकभर घाइतेलाई जीवनजल वा अन्य झोलिलो कुरा पिउन दिनु राम्रो हुन्छ।
अग्निजन्य दुर्घटना न्यूनीकरणका लागि चान्स फर नेपाल युके र बीभीएस नेपालद्वारा जनहितमा जारी सन्देश।
सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
तपाई अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएन को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
कारोबार दैनिकको पहिलो पृष्ठमा 3 वर्षमा 40% घट्यो कृषिमा जनशक्ति शीर्षकमा कौशिला कुँवरले खबर लेख्नु भएको छ। कृषि उत्पादनबाट मुलुकलाई समृद्ध बनाउने सरकारी नीति भए पनि यही क्षेत्रमा मजदूर अभाव देखिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले गरेको कृषि गणना अनुसार यो क्षेत्रमा दक्ष मजदूरको अभाव छ। अध्ययन प्रतिवेदन अनुसार विवरण संकलन गरिएका वडा मध्ये 2004
117 40% कृषि मजदूर पर्याप्त छैनन्। यो संख्या पछिल्ला 3 वर्षसँग तुलना गरेर निकालिएको हो। देशभरका ओडा मध्ये 6036 करिब 90% ओडाध्यक्ष वा सचिव मार्फत ओडाको अभिलेख वा अनुभवजन्य र तथ्यगत धारणाका आधारमा सामुदायिक प्रश्नावली विधिबाट अध्ययन गरिएको हो। राष्ट्रिय कृषक समूह महासंघका पूर्व अध्यक्ष तथा कृषि अभियन्ता उद्धव अधिकारीले व्यङ्ग्य गर्दै भन्नुभयो, कृषिमा कामदार घटेछन्, सरकारलाई बधाई छ, सरकारी लक्ष्य अनुसार नै घटेका छन्। सरकारले विदेशमा श्रम बेचेर किसान घटाउने नीति लिएको छ, किसान घट्नु स्वाभाविक नै हो। गोर्खापत्र दैनिकको अर्थबजार पृष्ठमा मौरी पालनमा कर्णालीका किसानको बढ़दो आकर्षण शीर्षकमा सुर्खेतको यो खबर छापिएको छ। कर्णालीमा पछिल्लो समय मौरी पालनमा कृषकको संख्या बढ़दै गइरहेको छ। बजारमा स्थानीय महको माग बढ़न थालेपछि मौरी पालन व्यवसायप्रति मोह बढ़दै गएको हो। यस्तै अर्को खबर छ, बाँके जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले गर्दा किसानको उत्पादन बढ़दै गएको पाइएको छ। परियोजना प्रभावकारी बन्दै गएपछि किसानको उत्पादन र आमदानी दुवै बढ़दै गएको हो। परियोजना सञ्चालनमा आएपछि जिल्लाको खजुरा गाउँपालिका लगायतका पालिकामा कृषि बाली उत्पादन बढ़नुका साथै कृषिको जीवन स्तरमा सुधार आएको गाउँपालिकाले जनाएको छ। यस्तै गोर्खापत्रकै अर्थबजार पृष्ठमा घर जग्गाको कारोबारबाट 4 अर्ब राजस्व संकलन भएको खबर पनि छापिएको छ। घर जग्गाको कारोबारको राजस्व संकलनमा वृद्धि भएको छ। पछिल्लो 3 महिना यता घर जग्गाको कारोबारमा सामान्य सुधार हुँदै गएको देखिन्छ। गत माघमा सरकारले घर जग्गा कारोबारबाट 3 अर्ब 37 करोड़ 57 लाख रूपियाँ संकलन गरेको थियो भने फागुन महिनामा 3 अर्ब 59 करोड़ 26 लाख रूपियाँ राजस्व संकलन भएको थियो।
चिनिया गिरोहले एक वर्षमा 2831 किलो सुन तस्करी गरेको सीआईबीको निष्कर्षको बारेमा नवराज मैनालीले नयाँ पत्रिका दैनिकमा लेख्नु भएको छ। चिनिया गिरोहले विभिन्न सामानभित्र लुकाएर एक वर्षमै 2831 किलो सुन नेपालमा तस्करी गरेको निष्कर्ष प्रहरीले निकालेको हो। ब्रेक्सुमा लुकाएर विमानस्थलबाट सुन तस्करी गरेको आरोपमा पक्राउ परेकामाथि थप अनुसन्धान गर्ने क्रममा एक वर्षमा उनीहरूले 100 पटक सुन तस्करी गरेको विवरण प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले फेला पारेको हो। भन्सार कानूनका सुविधा दुरूपयोग गरी तस्करी गरेको पाइएको छ। कान्तिपुर दैनिकमा लामिछानेले सहकारीको रकम अपचलन गरेको प्रहरी अनुसन्धानबाटै पुष्टि र सत्ताको बलमा उन्मुक्ति दिइएको भनेर खबर छापिएको छ। दिपेन्द्र बडुवालले भैरवाबाट र कृष्ण आचार्य अनि जनकराज सापकोटाले काठमाडौँबाट लेख्नु भएको खबर हो। सहकारीमा संचालक सदस्य बचतकर्ता र ऋणी समेत नरहेको भन्ने दावी गर्दै आएका गृहमन्त्री रवि लामिछानेले गैर कानूनी रूपमा सहकारीको रकम लिएको प्रहरी अनुसन्धानबाटै पुष्टि भएको खबरमा उल्लेख छ। बुटवलको सुप्रिम सहकारीमा भएको ठगीमा अनुसन्धान गरेको प्रहरीले जीवी राई र लामिछाने सहितको प्रक्रिया पूरा नगरी व्यक्तिगत तथा कम्पनीको नाममा ऋण लिएर बचत इनामिना गरेको निष्कर्ष निकालेको हो। अनुसन्धान प्रतिवेदनमा लामिछानेको नाम रकम र कैफियत तथ्यसहित उल्लेख भए पनि मुद्दाको प्रतिवादीको सूचीबाट लामिछानेको नाम नाटकीय रूपमा गायब पारिएको पनि खबरमा दावी गरिएको छ। अर्को खबर, चिकित्सा आयोगबाट दोषी ठहरिएकालाई कार्यवाही गर्न पत्राचार शीर्षकमा सुदीप कैनीले लेख्नु भएको छ। चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन 2074 दोषी ठहरएकाहरूलाई कार्यवाही गर्न शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई पत्राचार गरेको छ।
8 वर्ष अघि उत्पादन नभएर विश्वव्यापी रूपमा बन्द गरिएको सुई मार्फत दिइने पोलियोको खोप नेपालमा पुनः शुरू गर्न लागि खबर नेपाल समाचार पत्रले छापेको छ। स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले विश्व स्वास्थ्य संगठनको आह्वान अनुसार आगामी जेठ असारभित्र यसअघि खोप लगाउन छुटेका 14,500 भन्दा बढ़ी बालबालिकालाई इनएक्टिभेटेड पोलियो भ्याक्सिन आईभीपी दिने अभियान सञ्चालन गर्ने भएको छ।
त्यसै गरी नागरिक दैनिकमा प्रतिवेदन बन्यो बनेन पोडवाय शीर्षकमा हरिप्रसाद शर्माले लेख्नु भएको छ। विकसित मुलुकहरूमा वैकल्पिक यातायातको माध्यम बनेको पोडवाय प्रविधि नेपालमा भने पर्याप्त बहसमा आउन सकेको छैन। सार्वजनिक यातायात प्रदूषण रहित र छोटो छरितो र ट्राफिक जाम मुक्त बनाउन उपयुक्त मानिएको पोडवाय प्रविधि भित्र्याउन सरकारले नीतिगत व्यवस्था र अध्ययन समेत गरेको छैन।
नागरिक दैनिककै पहिलो पृष्ठमा सहकारी ठगीमा गृहमन्त्रीलाई प्रहरीको उन्मुक्ति शीर्षकमा टपेन्द्र कार्कीले खबर लेख्नु भएको छ भने भित्री पृष्ठमा गठबन्धन परिवर्तनको असर राज्य व्यवस्था तथा सुशासन समितिमा परेको खबर ईश्वरी सुवेदीले लेख्नु भएको छ।
त्यसै गरी अरू पत्र पत्रिकाहरूमा आज विभिन्न राजनीतिक घटनाक्रमको बारेमा राजनीतिक दलहरूले आफ्नो बैठक बोलाएको बारेमा पनि खबरहरू छापिएका छन्। 18 महिनादेखि ठप्प रहेको लाइसेन्स छपाई शुरू भएको बारेमा नागरिक दैनिकमै खबर छ। 18 महिनादेखि ठप्प सवारी चालक अनुमति पत्र लाइसेन्स छपाईको काम शुक्रबारदेखि पुनः शुरू भएको हो।
साझा खबरमा अब हेलो सीआईएन उषा तामाङबाट
भोजपुरबाट बोलिरहेको छु। हाम्रो विद्यालय सदानन्द 11 झौँपोखरी देउरालीमा कुनै शुल्क लाग्दैन भनिरहँदाखेरि यहाँ चाहिँ अब आफ्नो मनो मौजी तरिकाले चाहिँ हिँड्ने गरिन्छ। कक्षा 8 चाहिँ 5 पनि पास नहुनु भनेको कहाँसम्मको लाजमर्दो स्थिति हो। स्कुलमा आफ्नो नजिकको नाताको आफ्नो र राजनीतिमा लाग्ने पार्टीहरूको मान्छेलाई चाहिँ शिक्षकहरू भर्ना गरिन्छ।
यस विषयमा हामीले सडानन्द नगरपालिकाका विद्यालय निरीक्षक मणिराम तामाङलाई सोधेका छौँ।
विद्यालय सञ्चालनको लागि सहयोग दिएको भनेको आफ्नो ठाउँमा त होइन, शुल्क लिन पाउँदैन। शुल्क लिएको प्रमाण सहित उजुरी गर्नु हो भने सम्बन्धितलाई फिर्ता गराइदिन सक्छौँ। नम्बर 2 कक्षा 8 यसपालिको रिजल्ट आइसकेको छैन, अब एक दुई दिनपछि आउँछ, त्यसपछि मात्रै भन्न सकिने हो कतिजना पास फेल भन्ने कुरो। कुनै पनि शिक्षक कर्मचारी कुनै राजनीतिक दलको सदस्य हुन नपाउने भन्ने नियममा स्पष्ट व्यवस्था, उहाँले कुन शिक्षक कुन राजनीतिक दलको कुन पदमा के काम गरिरहेछ उहाँले उजुरी गर्नु भए नियम अनुसार कारवाही हुन्छ।
सीआईएनको इमेल मार्फत रुकुम पूर्वबाट शशी खड्का सोध्नुहुन्छ, सवारी चालक अनुमति पत्र लाइसेन्सका लागि मैले साउन महिनामै यातायात कार्यालय तुलसीपुरमा राजस्व तिरेको हुँ। ड्राइभिङ भिसामा विदेश जान लाइसेन्स चाहिने रहेछ, मैले के गर्नु पर्ला? शशीजी, तपाईँको जिज्ञासाको समाधान गर्दै हुनुहुन्छ यातायात कार्यालय तुलसीपुर दाङका प्रमुख रमेश गौतम।
यस कार्यालयमा सवारी चालक अनुमति पत्रको लागि रेस्ट काटेको भए तापनि यदि उहाँलाई विदेश जानको लागि तुरन्तै स्मार्ट लाइसेन्स चाहिएको छ भने यातायात व्यवस्था विभागको एउटा वेबसाइटमा गएर उहाँले द्रुत स्मार्ट लाइसेन्स एउटा लागि एउटा सर्भर एउटा वेबसाइट छ, त्यसमा उहाँले अनलाइन आवेदन दिनुभयो भने अनलाइन आवेदन दिएको 3 यातायात व्यवस्था विभागबाट उहाँले प्राप्त गर्न सक्नुहुनेछ।
बुढेन्द्र नगरपालिका वडा नम्बर 3 लोठारु स्कुल, हाम्रो यो दलित बस्तीमा खाने पानीको चरम अभाव भएको हुँदा त्यसको लागि हामीले कहाँ खबर गर्ने?
तपाईँको समस्या हामीले बुढीनन्दा नगरपालिका 3 अध्यक्ष जङ्गवीर रोकायलाई सुनाएका छौँ।
वडा नम्बर 3 लौठारु टोल त्यो दलित बस्ती हो। हामीले 74 सरकार पछाडि 76-77 हामीले मान्य कोषबाट 5 लाख रुपियाँ हाल्न लगाएर त्यो खाने पानी बनाउनुहोस् भनेका हामीले त्यो बनाइसकेपछि उहाँहरूले पानीको मुहान हुने ठाउँमा नबनाएर घरको नजिकै लगभग 500 नजिक पानी आउने ठाउँबाट अनि त्यहीँबाट बनाएर त्यो पानी अहिले सुकिराखेको अवस्थामा पानी पुगे होइन र अब त्यसका लागि हामी व्यवस्थापन गर्ने बाटोमा छौँ अहिले।
तपाईँ जुनसुकै बेला हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गरी आफ्नो प्रश्न विचार गुनासो तथा प्रतिक्रिया रेकर्ड गर्न सक्नुहुन्छ।
साझा खबरमा अब विदेशको खबर। पूर्वी अफ्रिकी देश तान्जानियामा भारी वर्षा जारी रहँदा गत 2 बाढ़ीका कारण 58 जनाको मृत्यु भएको छ। तान्जानिया सरकारका अनुसार तटीय क्षेत्र सबैभन्दा बढ़ी प्रभावित छ र त्यस क्षेत्रमा बाढ़ीले 126,831 जना विस्थापित भएका छन्। इरानलाई संयमता अपनाउन विश्व शक्ति राष्ट्रहरूले आह्वान गरेका छन्। इरानले इजरायलमाथि 300 भन्दा धेरै ड्रोन र मिसाइल आक्रमण गरेपछि विश्व समुदायले यसको आह्वान गरेका हुन्। इजरायली सेनाले इरानको अधिकांश आक्रमणलाई विफल पारेको छ। इजरायली सेनाले भने इरानको अभूतपूर्व आक्रमणपछि आफू युद्धबाट विचलित नहुने प्रतिक्रिया दिएको छ। र टेस्लाले लागत घटाउन र उत्पादकत्व बढ़ाउन विश्वव्यापी जनशक्तिको 10% भन्दा बढ़ी कटौती गर्ने भएको छ। टेस्लाका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले कर्मचारीहरूलाई इमेल पठाएर यसको जानकारी गराउनु भएको हो।
साझा खबरमा खेल खबर। नेपाल एसियाली क्रिकेट काउन्सिल एसीसी टी20 प्रिमियर कप क्रिकेटको सेमी फाइनलमा प्रवेश गरेको छ। ओमानको अल इमिरेट्स क्रिकेट मैदानमा हिजो भएको खेलमा हङकङलाई 8 पराजित गर्दै नेपालले एक खेल अगावै अन्तिम चरणमा स्थान बनाएको हो। हङकङमाथि प्रभावशाली जित निकाल्दै नेपाल समूहको शीर्ष स्थानमा रहेको छ। नेपालले 3 6 जोड़ेको छ। नेपालले समूह चरणको अन्तिम खेलमा भोलि साउदी अरेबियासँग प्रतिस्पर्धा गर्छ। पर्नेछ। यसअघि नेपालले मलेसियालाई 5 विकेट र कतारलाई 32 रनले पराजित गरेको थियो। र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बेंगलुरूलाई हराएको छ। राति अबेर सकिएको खेलमा हैदराबादले बेंगलुरूलाई 25 रनले हराएको हो। हैदराबादले दिएको 288 रनको लक्ष्य बेंगलुरूले भेट्टाउन सकेन। बेंगलुरू 7 विकेटको क्षतिमा 262 रनमा अल आउट भयो। यसअघि ब्याटिङ गरेको हैदराबादले 3 विकेटको क्षतिमा 287 रन बनाएको थियो। आईपीएलमा आज कोलकाता नाइट राइडर्स र राजस्थान रोयल्स नेपाली समयअनुसार बेलुकी पाउने 8 बजे खेल्नेछन्।
कांग्रेस एमालेको सरकार बन्ने सम्भावना र चुनौती कुराकानी, अरू खबर र कार्टुन पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
जलवायु परिवर्तनले मानव जीवन र प्राकृतिक प्रणालीमा विश्वव्यापी प्रभाव पारेको छ। आगामी दिनमा यो क्रम अझै बढ्दै जाने अनुमान गरिएको छ।
तिम्रो किताबमा पनि जलवायु सम्बन्धी पाठ रहेछ नि, हैन विना?
छ नि। आज म पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलन अर्थात् ईबीए भन्ने पाठ पढ्दैछु।
के रहेछ यो ईबीए भनेको?
जोखिममा परेका समुदायलाई प्राकृतिक स्रोत र साधनको उपयोग गरी जलवायु परिवर्तनको जोखिम न्यूनीकरण र सामना गरी जिउने र विकसित हुन सहयोग पुर्याउने कामलाई ईबीए भनिन्छ। जलवायु परिवर्तनको प्रतिकूल प्रभावको सामना गर्न समुदायहरूलाई सहयोग पुर्याउने यो एउटा नयाँ अवधारणा हो।
ए, अनि खेती किसानी गर्ने हामीलाई पनि यसले फाइदा गर्छ?
गर्छ नि। सुक्खा ठाउँहरूमा कम चिस्यानमा हुर्कन सक्ने बाली नाली लगाउने अनि पहिरो जान सक्ने क्षेत्रमा पहिरो रोकथाम गर्न सक्ने र उपयोगी बिरुवा लगाउने समुदायलाई फाइदा हुने गरी वन चरण पानीको मुहान जस्ता स्रोतको दिगो व्यवस्थापन गर्ने कामहरू ईबीए अन्तर्गत पर्छन् क्या?
उसो भए त यो गजबको कुरा रहेछ त।
हो त नि, धेरै गजबको कुरा हो। ईबीए को योजना तयारी र कार्यान्वयन गर्दा स्थानीय जनताको सहभागिता, आदिवासी जनजाति संरक्षण कर्मी, प्राकृतिक स्रोत व्यवस्थापन अभियन्ता र निजी क्षेत्रका सरोकारवालाहरू बीच पनि समन्वय चाहिन्छ।
जलवायु परिवर्तनले निम्ताएका चुनौतीको सामना गर्न जमिन जल र प्राकृतिक स्रोत व्यवस्थापनका सर्वोत्तम उपलब्धिहरूको कार्यान्वयन गरौं। पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलन आयोजना जलवायु परिवर्तन तथा व्यवस्थापन महाशाखा वन तथा वातावरण मन्त्रालय र सीआईएन।
सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
साझा खबरमा अब सत्ता समीकरणको कुरा। सत्ता गठबन्धन फेरिएपछि राजनीति अस्थिरता अन्त्य हुने एमाले माओवादी लगायत वर्तमान सत्ता पक्षका नेताले बताएका थिए। त्यसको ठिक विपरीत सत्ता गठबन्धन भित्रकै असन्तुष्टिले अस्थिरता झनै बढाएको छ। राजनैतिक स्थिरताका लागि दलहरूले के गर्नु पर्ला? साथी राजन रुचालले विश्लेषक जैनेन्द्र जीवनलाई सोध्नु भएको छ।
पहिले हामी के भन्थ्यौँ भने हामीले अब वास्तवमा त्यो भएको कुरा पनि हो, दुईटा ठुला प्रतिस्पर्धी दल मिल्दैनन्। किनभने तिनीहरू मिल्यो भनेदेखि त एकले अर्कोलाई शक्ति कम गरेर आफ्नो शक्ति सञ्चय गरेर सत्तामा जाने हो र अर्कोलाई प्रतिपक्षमा चाहिँ धकेल्ने हो। तर अब यहाँ कस्तो हुन्छ भनेदेखि ठुल्ठुला दलहरू नमिलिकन ठुल्ठुलो राष्ट्रिय समस्या समाधान हुँदैनन्। यस्तो राष्ट्रिय समस्या समाधान गर्ने बेला चाहिँ अब भइसक्यो।
जुन कुरा तपाईँले भन्नुभयो त्यो कुरा चाहिँ नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले पनि केही दिन अगाडि आफ्नो भनाई सार्वजनिक गर्दै गर्दा संकेत गर्नुभएको थियो कि अब ठूला दलहरू मिल्नुपर्छ र केही सीट ओगटेर बसेका र नेपालको राजनीतिको केन्द्रमा रहेकाहरूलाई ठिक पार्नुपर्छ भन्ने त्यो अभिव्यक्ति सार्वजनिक भएको थियो। यो सम्भावना चाहिँ तपाईँ कति देख्नुहुन्छ? काङ्ग्रेस एमाले मिल्ने सरकार बनाउने तत्कालै त्यो सम्भावना देखिन्छ र
उहाँहरू चाहिँ आफू विश्वस्त हुने आफ्नो भनौँ न अहिलेको सहमति जे छ त्यो सहमति कायम हुन्छ, म प्रधानमन्त्री हुन्छु भन्ने अब ओलीजी विश्वस्त हुनुभयो भनेदेखि त्यो हुँदैन। होइन भन्दैन, उहाँहरूको नि बिचमा अविश्वासको खाडल त छ नि। अब आज एक महिनामै चाहिँ नि यस चाहिँ नि कम्युनिस्ट पार्टीहरूको एकता गर्ने भनेर लगेको चाहिँ नि उहाँ विचार मिल्नेहरूको एकता भनेर लगेको चाहिँ नि सुदूरपश्चिममा विभिन्डिएर हिँडिरहेका छन्। नागरिक उन्मुक्ति त्यो हामी नेपाली पार्टी भन्ने लगायत शान्तिनको माने अनावश्यक बार्गेनिङ त्यो त कुरै छोडिदिउँ। त भनेदेखि अब यो स्थिति एक एक महिनामा यस्तो स्थिति यस्तो सङ्कट आएर सधैँ यसैसँग जुझिरहनु पर्ने सरकारले अरू के काम गर्छ?
काङ्ग्रेस र एमालेलाई तत्काल सहकार्य गर्न राजनीतिक समस्याहरू जति पनि छन् त्यसलाई समाधान गरेर अगाडि बढ्न के कुराले छेकिराखेको होला? त्यो एकअर्काको अभिमानले छेकिराखेको होला कि अरू कुनै फ्याक्टरले काम गरेको होला तपाईँको विचारमा?
मेरो विचारमा अहम होइन यो, अघि हुन त यस्ता कुराहरूमा अहम पनि हुन्छन्, किनभने देवबाजी त्यति अहम लिने खालको मान्छे हुनुहुन्न नि सजिलो. उहाँ चाहिँ नि अब चाहिँ अस्ति चाहिँ नि ओलीले चाहिँ आउनुहोस् हामी काम गरेर बसौँ भनेर सत्ता परिवर्तन भएपछि चाहिँ उहाँले चाहिँ संसदको रोस्टमबाट बोल्दा टाउ गल्लाएर हुन्छ भनेको त हामीले देखेकै हो. अब अहिले पनि मैले भने नि अघि आफू अब म अझै प्रधानमन्त्री हुन्छु, प्रचण्डले समयमै छोड्छन्, अन्तिम कोही प्रधानमन्त्री म भएर निर्वाचन गराउँछु र म पूर्ण बहुमत ल्याउनलाई चाहिँ अब आफ्नो त्यो त्यो सत्ताको प्रयोग पनि गर्छु भन्ने अब त्यो उहाँहरूको होला नि एउटा क्याल्कुलेसन. सत्तामा बसेर जो पनि सत्तामा बस्न चाहन्छ चाहिँ निर्वाचन गर्ने पक्ष त यिनीहरूको झगडा पहिलेदेखि त्यो हो. त्यसमा केही न केही म्यानिपुलेट गर्न सक्ने, केही न केही गृह प्रशासन प्रहरी प्रशासन आफ्नो अधीनमा भए हुनाले त्यो हिसाब गरेर उहाँले चाहिँ कम्फर्टेबल छु, प्रचण्डको बाटोबाट धोका हुँदैन, म हुन्छु अन्त्यमा भएरै छाड्छु, मलाई चाहिँ लाभको स्थिति त्यो हुन्छ अहिले काङ्ग्रेसमा मिल्नुभन्दा भन्ने उहाँको आकलन भयो भने उहाँले गर्नुहुन्न. त्यहाँ गठबन्धनभित्र चाहिँ नि सधैँको किचलो यत्तिकै, अब उहाँको अविश्वास पनि त्यत्तिकै छ प्रचण्डप्रति भनेदेखि उहाँले चाहिँ यो गर्न सक्नुहुन्छ अहिलेको तरल स्थितिमा यसै भन्न सकिन्न.
शक्ति राष्ट्रहरूले अथवा छिमेकीहरूले कसैले हरियो झण्डा नदेखाएको हुनाले पनि यिनीहरू अलिक परपर जस्तो भएर बसिराखेका हुन् कि भन्न मैले सोध्न खोजेँ.
त्यो पनि हुनसक्छ. अब किनभनेदेखि चाहिँ अलिकति भू राजनैतिक शक्तिहरूको चाहिँ अलिकति मुख नसुमिकन यहाँ चल्दैनन्, तर अब म चाहिँ त्यो कुरालाई त्यति सामान्य नै भन्छु किनभने यहाँको स्थिति परिपक्व नभइकन, आन्तरिक स्थिति परिपक्व नभइकन उनीहरूको सल्लाह र उनीहरूको हस्तक्षेपले मात्र अब चलेको छैन त्यो पहिलेदेखि भन्ने कुरा हो.
विश्लेषक जैनेन्द्र जीवनसँगको यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं. सामुदायिक रेडियो प्रसारक संघद्वारा सञ्चालित सीआईएनको बिहान छ बजेको साझा खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक.
वर्ष अघि नै भूकम्प प्रभावितको घर बनाइने, 53 महिनामा नागढुङ्गा सुरुङ चिचोलियो, घर जग्गाको कारोबारबाट 4 अर्ब राजस्व संकलन.
मध्य प्रदेशका मुख्यमन्त्रीले आज चौथो पटक विश्वासको मत लिँदै नेकपा यसको अडानका कारण संघीय सत्ता गठबन्धन संकटमा, पेट्रोल डिजेल र मट्टी तेलको मूल्य लिटरमा 3 रूपियाँ बढाइयो.
3 वर्षमा 40% घट्यो कृषि जनशक्ति, कर्णालीका किसान मौरी पालनमा आकर्षित, बाँकेमा कृषि आधुनिकीकरण परियोजनाले उत्पादन वृद्धि.
इरानलाई संयुक्त अपनाउन विश्व समुदायको आह्वान, टेस्ला कम्पनीले 10% कर्मचारी घटाउने, तान्जानियामा बाढ़ीका कारण 58 जनाको मृत्यु.
र नेपाल एसीसी टी20 प्रिमियर कपको सेमी फाइनलमा आईपीएल क्रिकेटमा हैदराबादले बेंगलुरूलाई 25 रनले हरायो, आज कोलकाता र राजस्थान खेल्ने.
साझा खबरको अन्त्यमा कार्टुन. हामीले नागरिक दैनिकमा रबिन सायमीले यो पनि शीर्षकमा बनाउनु भएको कार्टुन लिएका छौं. व्यङ्ग्य गर्न खोजिएको छ, नागढुङ्गा सुरुङ हिजो छिजो लिएको छ, प्रधानमन्त्रीले उद्घाटन गर्नुभयो, प्रधानमन्त्रीले ब्रेक थ्रू गर्नुभयो स्विच थिचेर. यहाँ एउटा बाटो जस्तो देखाइएको छ, प्रधानमन्त्री प्रचण्ड जस्ता देखिने व्यक्ति छन्, माथि पत्रिका छ, शीर्षक लेखेको छ नागढुङ्गा सुरुङ मार्ग ब्रेक थ्रू, र पत्रकारले सोधेको प्रश्नमा प्रचण्ड केही बोल्दै हुनुहुन्छ. द्वन्द्वकालमा पनि उहाँले सुरुङ मार्ग सुरुङ युद्धको कुरा गर्नुभएको थियो, माथि चाहिँ यस्तो लेखिएको छ, एक हिसाबले सुरुङ युद्धकै देन हो सुरुङ मार्ग.
हवस्त, प्राविधिक साथी सुभाष पन्तलाई धन्यवाद. अहिलेलाई लीलप्रकाश चन्द र सजना तिमल सिन्हा विदा भयौं. तपाईँको आजको दिन शुभ होस्. नमस्कार.